الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك واصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك واصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام ہے آسان درس قرآن اس میں آپ کو خوش آمدید کہتے ہیں اللہ رب العالمین ہم سب کو قرآن مجید فرقان حمید کا علم عطا فرمائے فہم عطا فرمائے اور قرآن و سنت کے مطابق ہم سب کو زندگیاں گزارنے کی توفیق عطا فرمائے ناظرین کرام آسان درس قرآن میں بالترتیب قرآن مجید فرقان حمید کی آیات طیبہ اور ان کی مختصراً اور آسان تفسیر بیان کرنے کی کوشش کی جاتی ہے چھٹے پارے کے شروع کے حصے میں ہی آج کا ہمارا یہ درس کا آغاز ہوگا آیت نمبر ہے 150 اور 151 یہاں سے ہمارے آج کے اس درس کا آغاز ہوگا اللہ پاک ارشاد فرماتا ہے بسم اللہ الرحمن الرحیم ان الذین یکفرون باللہ ورسولہ ویریدون ان یفرقوا بین اللہ ورسولہ ویقولون نؤمن ببعض ونکفر ببعض وَيُرِيدُونَ أَن يَتَّخِذُوا بَيْنَ ذَلِكَ السَّبِيلًا أُولَئِكَ هُمُ الْكَافِرُونَ حَقًّا وَأَعْتَدْنَا لِلْكَافِرِينَ عَذَابًا مُهِينًا ترجمہ وہ لوگ جو اللہ اور اس کے رسولوں کو نہیں مانتے اور چاہتے ہیں اللہ اور اس کے رسولوں میں فرق کریں اور کہتے ہیں کہ ہم کسی پر تو ایمان لاتے ہیں اور کسی کا انکار کرتے ہیں اور چاہتے ہیں کہ ایمان و کفر کے بیچ میں کوئی راہ نکال لیں تو یہی لوگ پکے کافر ہیں اور ہم نے کافروں کے لیے ذلت کا عذاب تیار کر رکھا ہے یہ آیات مبارکہ یہود اور نصارہ دونوں کے حوالے سے ہیں یہود وہ کہ جنہوں نے حضرت موسیٰ علیہ السلام پر تو ایمان لائے لیکن حضرت عیسیٰ علیہ السلام کا انکار کیا حضرت عیسیٰ علیہ السلام پر ایمان نہ لائے اور عیسائیوں سے متعلق بھی یہی آیت مبارکہ کہ وہ حضرت عیسیٰ پر تو ایمان لائے لیکن ہمارے پیارے نبی صلی اللہ علیہ وسلم پر ایمان نہ لائے تو اللہ پاک نے ان دونوں کے حوالے سے یہ بات بیان فرما دیے کہ ایسا نہیں ہے کہ کوئی کہے کہ بعض رسولوں پر ایمان لے آئیں بعض کا انکار کر دیں بعض کا کفر کریں کوئی فرق نہیں پڑے گا نہیں اسلامی عقیدہ یہ ہے کہ تمام کے تمام انبیاء کرام علیہم السلام پر ایمان لانا یہ ضروری ہے اور یہ عقیدہ ضروریات دین میں سے ایسا نہیں ہو سکتا کہ کوئی کسی ایک کا بھی انکار کرے معاذ اللہ بقیہ سب کو مانتا رہے تو وہ مسلمان بھی رہے نہیں وہ دائرہ اسلام سے خارج ہو جائے گا اور اگر مسلمان نہیں ہے تو وہ اسلام کے اندر داخل ہی نہیں ہوگا چاہے بقیہ سب کو مانتا رہے اب ضروریات دین میں سے کسی ایک کا بھی انکار وہ اس سے آدمی کافر ہو جائے گا دار اسلام سے خارج ہو جاتا ہے اب بھلے وہ بقیہ 100 چیزوں کو مانتا ہو تو اس لیے ان تمام چیزوں پر ایمان لانا تو اللہ کے جتنے بھی پیغمبر ہیں جتنے بھی نبی ہیں ان تمام پر ہمارا ایمان جیسے ہم مسلمان ہیں تو ہمارے نبی صلی اللہ علیہ وسلم کہ ہم ان کے امتی ہیں ان پر ایمان ہے اور دیگر بھی تمام انبیاء کرام علیہ السلام پر ہمارا ایمان کہ جو بھی اللہ کی طرف سے نبی بن کر آئے رسول بن کر آئے ہم سب پر ایمان رکھتے سب کی کتابوں پر سب کے صحیفوں پر ہمارا سب پر ایمان ہے لیکن یہ کیا ہے کہ ہم اقرار کر رہے ہیں اور مانتے ہیں کسی کا انکار نہیں کرتے لیکن یہود نصارہ تو اس لیے یہ دونوں یہ کفر میں رہے کافر رہے اور یہ نہیں اللہ پاک نے اس چیز کا واضح سے منع فرما دیا کہ یہ نہیں ہو سکتا کہ بعض کو کوئی مانے اور بعض کو نہ مانے ایسا نہیں رب نے جن کو بھی بنا کر رسول نبی بنا کر بھیجا ہے سب پر ایمان لانا ضروری ہے اگلی آیت میں اللہ پاک کے ارشاد فرماتا ہے والذین آمنوا باللہ ورسلہ ولم یفرقوا بین احد منہم اولئک سوف یؤتیہم اجورہم وکان اللہ غفور الرحیم اور وہ جو اللہ اور اس کے سب رسولوں پر ایمان لے آئے اللہ اور اس کے سب رسولوں پر ایمان لے آئے اور ان میں سے کسی پر ईमान लाने में फ़र्क ना करे, किसी पर भी ईमान लाने में फ़र्क ना करे, तो अन करीब अल्लाह उनके अजर अता फरमाएगा, सवाब अता फरमाएगा, और अल्लाह बख्शने वाला मेहरबान है। यहाँ बात ईमानियात की बयान फरमा दी गई कि जो ईमान ले आए अल्लाह पर और उसके सारे रसूलों पर, अल्लाह बख्शेगा भी और उनको सवाब भी अता फरमाएगा। हमारे उलमा ने यहाँ पर, मुफस्सिरीन ने भी एक बहस की है। एक फ़िरका था मोतज़िला फ़िरका, ये मोतज़िला फ़िरका जो इस बात का कायल था, यानी ये कहता था कि जो आदमी कबीरा गुनाह करेगा ना, वो भी हमेशा जहन्नम में रहेगा। माज़ल्ला, कबीरा गुनाह करने वाला हमेशा हमेशा तो जहन्नम में नहीं रहेगा। हमारा अकीदा ये और दुरुस्त अकीदा यही है कि वो हमेशा जहन्नम में नहीं जाएगा, वो ना हमेशा जहन्नम में रहेगा। हाँ, जितनी उसके लिए सज़ा मुकद्दर की गई, मुकर्रर की गई, वो सज़ा उसको मिलेगी। ऐसा नहीं है कि कोई भी जहन्नम में नहीं जाएगा मुसलमानों में से, ऐसा नहीं। बात जाएंगे और वो अपनी सज़ा जो उनकी है उस मिलने के बाद फिर वो उन्हें जन्नत में दाखिल किया जाएगा। आदमी कोई भी ऐसा काम ना करे कि जो जहन्नम का हकदार जिससे बन रहा हो। हाँ, ये ज़रूरी है, ये अकीदा समझना ज़रूरी है। कबीरा गुनाह से आदमी दायरे इस्लाम से खारिज भी नहीं होता, और कबीरा गुनाह से हमेशगी वाला जो अजाब है वो भी नहीं। तो ये जो मोतज़िला हैं उनके उस अकीदे का रद्द भी इस आयत मुबारका में, कि यहाँ सिर्फ ईमान की बात की गई। ईमान लाए, अल्लाह उन्हें जन्नत भी अता फरमाएगा, उन्हें अजर भी अता फरमाएगा, जन्नत की उन्हें खुशखबरियाँ अता फरमा रहा है। और इस तरह की कई ऐसी रिवायात हैं जिनमें ईमानियात का ताल्लुक है, कि जो अल्लाह पर ईमान लाए, अल्लाह के रसूलों पर ईमान लाए, शिर्क जिसने नहीं किया, तो जिसने भी शिर्क नहीं किया तो उसके लिए जन्नत है। सहाबा ने सवाल भी बाज किए कि वो भले कोई कबीरा गुनाह में, फरमाया हाँ कोई कबीरा गुनाह में भी पड़ा है उसके लिए जन्नत का वादा है, यानी बिल आखिर उसको जन्नत में जाना है। और जिन आयात में या जिन रिवायात के अंदर भी किसी कबीरा गुनाह पर हमेशगी के साथ बयान किया गया कि वो जहन्नम में रहेंगे, तो उनसे मुराद भी यही है कि एक तवील अरसा वो अजाब वो भुगतेंगे, लेकिन हमेशगी उससे मुराद नहीं है कि वो हमेशा हमेशा के लिए जहन्नम में रहेंगे और निकलेंगे नहीं। नहीं, मुसलमान के लिए बिल आखिर जन्नत है, मुसलमान के लिए बिल आखिर जन्नत है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने अपनी शफात भी जो फरमाई तो उस रिवायत में ही फरमाया कि कबीरा गुनाह वालों के लिए, कबीरा गुनाह वालों के लिए मेरी शफात है। तो इससे पता चला कि शफात जिनको मिलेगी, भले वो कबीरा गुनाह वाले, शफात मिलेगी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की। तो कबीरा गुनाह से आदमी दायरा इस्लाम से खारिज नहीं हुआ, क्योंकि जो बंदा है ही दायरा इस्लाम से खारिज, मुसलमान ही नहीं रहा, तो उसके लिए फिर कोई किसी तरह की शफात नहीं होगी। तो ये दोनों बातें इस बात को, अकीदे को समझने के लिए कि कबीरा गुनाह से ईमान ज़ाइल नहीं होता, ईमान ख़त्म नहीं होता उसका। दूसरी बात, कबीरा गुनाह से हमेशगी वाला अजाब नहीं, क्योंकि हमेशगी वाला अजाब पूरी हमेशा ही रहना वहाँ, वो कुफार के लिए, जिसका खात्मा ईमान पर हुआ तो वो बिल आखिर ज़रूर जन्नत में दाखिल होगा। और इस बात से कोई गुनाहों को माज़ल्लाह ऐसा हल्का ना ले। मेरे भाइयों, कोई एक बंदा भी किसी में भी कोई थोड़े टाइम के लिए भी ये सक्कत नहीं है कि वो कहे कि मैं अजाब को बर्दाश्त कर लूँगा, ऐसी किसी के पास सक्कत नहीं है। तो इसलिए हमेशा अपने आप को उन गुनाहों से बचाना है जिन पर जहन्नम की, अजाब की, सजा की वईदों को बयान किया गया, हमें अपने आप को उनसे बचाना है। अगली आयत में इरशाद फरमाया, यसअलुका अहलुल किताब अन तुनज़्ज़िल अलैहिम किताबं मिनस समाई फ़क़द सअलू मूसा अकबर मिन ज़ालिक फ़क़ालू अरिनल्लाह जहरतन फ़अख़दतहुमुस्सा'इकतु बिज़ुल्मिहिम थुम्मा इत्तख़ज़ुल इज्ल मिन बाद मा जाअतहुमुल बय्यिनात फ़अफ़ौना अन ज़ालिक वआतैना मूसा सुल्तानम मुबीना। ए हबीब, अहले किताब आपसे सवाल करते हैं कि आप उन पर आसमान से एक किताब उतार दें, तो ये लोग तो मूसा से इससे भी बड़ा सवाल कर चुके हैं, जो उन्होंने कहा था कि ए मूसा, अल्लाह हमें ऐलानिया दिखाओ, अल्लाह हमें दिखाओ, फिर हम यानी ईमान लाएंगे। तो उनके जुल्म की वजह से उन्हें कड़क ने पकड़ लिया, यानी बिजली ने, फिर उनके पास रोशन निशानियां आ जाने के बावजूद वो बछड़े को माबूद बना बैठे, फिर हमने ये मुआफ कर दिया और हमने मूसा को रोशन गलबा अता फरमाया। कुछ यहूद के ऐसे लोग थे कि जिन्होंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से ये सवाल किया था और ये कहा था कि आप भी यक बारगी कोई ऐसी किताब लेकर आए जैसे मूसा अलैहिस्सलाम तौरात लेकर आए। तो अल्लाह पाक ने आपको ये तसल्ली दी है प्यारे महबूब सल्लल्लाहु अलैहि वसल्लम, ये आपसे जो सवाल करके आपको यूं परेशान कर रहे हैं, आप इनकी बातों से परेशान ना हो। इनका सवाल करना कोई तलब हिदायत के लिए नहीं है, ये इससे बड़ा सवाल मूसा अलैहिस्सलाम से कर चुके। मूसा अलैहिस्सलाम किताब लेकर आए, अच्छा यकबरगी किताब लेकर आए, तो उन्हें तो ये चाहिए था कि फिर उनकी इताद करते, लेकिन उन्होंने क्या किया, वो कोहे तूर पर गए और वो किताब लेने गए, इन्होंने पीछे बछड़े को महबूद बना लिया, उसकी इबादत करने लग गए, यूं शिर्क में पड़े। और फिर हजरत मूसा अलैहिस्सलाम जब किताब लेकर आए तो ये बजाय ये कि ये उनसे अब हिदायत की तरफ आते, इन्होंने उल्टे सवाल करने शुरू किए। और वो क्या किए कि हमें तो अल्लाह को एलानिया दिखाओ तो हम इताअत करेंगे, यानी अल्लाह हमें नजर आए, माज अल्लाह, यानी इस तरह के सवाल करने लग गए। तो ऐ महबूब, आप इनके इस सवालों पर ये परेशान ना हो, इनके ये सवाल तलबे हिदायत के लिए नहीं है, बल्कि ये एक तरह के इनको विरासत में ये जहालत और इस तरह की अक्ल मिली है कि इनके आबाओ अजदाद ने, इनके बापों ने, दादाओं ने ये सवालात हजरत मूसा से किए। तो यहाँ पर भी इनके सवालात वो इसी तरह के फजूल है, हमाकत है, जहालत है, और आप इनके इन सवालात पे और इन बातों पे तवज्जो ना फरमाएं। वरफअना फौकहुमु तूर बिमीसाकिहिम वकुलना लहुमुदखुलुल बाब सुज्जदन वकुलना लहुम ला तअदू फिस्सबत वअखज़ना मिनहुम मीसाकन गलीज़ा। और फिर हमने उनसे अहद लेने के लिए उन पर कोहे तूर को बुलंद कर दिया और उनसे फरमाया कि दरवाजे में सजदा करते दाखिल हो, और उनसे फरमाया कि हफ्ते के दिन में हद से ना बढ़ो, और हमने उनसे मजबूत अहद लिया, मजबूत अहद लिया। अब यहां पर अल्लाह पाक ने तीन बातों का जिक्र किया कि हमने उनसे जो अहद लिया, उनमें से पहली बात का कि तौरात पर अमल करने का अहद लेने को कोहे तूर उनके सरों पर मुअल्लक कर दिया कि इस पर अमल करो। और दूसरी बात यह थी कि बैतुल मुकद्दस या अरीहा नामी बस्ती कोई थी, तो उसमें जब दाखिल होना था तो सजदा करते हुए जाना है, वो उन्होंने इसकी भी हुक्म अदूली की, यानी नाफरमानी की। और अगली बात के हफ्ते के दिन शिकार करने से मना किया था, लेकिन उन्होंने तीनों बातों की खिलाफ वर्जी की और अल्लाह के इस मजबूत अहद को तोड़ डाला। और उस अहद को तोड़ने की वजह से क्या हुआ, आगे आयत में अल्लाह पाक इरशाद फरमाता है, फबिमा नक़दिहिम मीसाकहुम व कुफ्रिहिम बिआयातिल्लाहि व क़त्लिहिमुल अंबिया बिगैरि हक़्क़िन व क़ौलिहिम क़ुलूबुना गुल्फ़ बल तबअल्लाहु अलैहा बिकुफ्रिहिम फला युमिनून इल्ला क़लीला। तर्जमा, तो हमने उन पर लानत की उनके अहद तोड़ने और अल्लाह की आयात के साथ कुफ्र करने और अंबिया को नाहक शहीद करने और अंबिया को नाहक शहीद करने और उनके ये कहने की वजह से क्या कि हमारे दिलों पर गिलाफ हैं, पर्दे हैं, बल्कि अल्लाह ने उनके कुफ्र के सबब उन पर मोहर लगा दी, तो उनमें से बहुत थोड़े ईमान लाते हैं, बहुत थोड़े ईमान लाते हैं। यहाँ पर उन एक तरह के उन तमाम जराइम की जो यहूद में थी वो अल्लाह पाक ने उनको बयान किया कि गज़बे इलाही इन पर क्यों हुआ। वो बयान किया गया कि इन्होंने अल्लाह से अहद तोड़े, अल्लाह के नबियों का इनकार किया है, नीव इन्होंने अम्बिया इकराम अलैहिमुस्सलाम को नहक शहीद किया, अम्बिया को शहीद किया, और फिर नबी पाक अलैहिस्सलाम के पास जो आके कहने लगे कि हमारे दिलों पर असल में कुछ गिलाफ हैं, पर्दे हैं, तो ये भी इनका झूठ था, अल्लाह पाक ने बयान कर दिया कि ये झूठ बोलने इन पर तो अल्लाह की तरफ से ही मोहर लग गई, इनको पर मोहर लग गई, और ये वहाँ से निकलने के लिए और बज़ाहिर एक उज़र बयान कर रहे थे कि हमारे दिलों पर पड़ता है, तो इसका वाज़े तौर पर अल्लाह पाक ने बयान फरमा दिया, बल तबअल्लाहु अलैहा, बल्कि अल्लाह ने उनके दिलों पर मोहर लगा दी है। यानी इनके इस कुफ्र की वजह से और ये सारी चीज़ों की वजह से, अहद तोड़ना, अंबिया को शहीद करना, ये सब मामलात की वजह से अल्लाह ने इनके कुफ्र की वजह से इन पर इनके दिलों पर मोहर लगा दी। अब वो हिदायत की बात को सुनते नहीं, मतलब सुने तो उनके दिल पर असर नहीं होता। अल्लाहु अकबर, علماء نے لکھا کہ کفر اور بدکاریاں، برائیاں، یہ کئی ایسی چیزیں ہیں کہ جو دلوں پر مہر لگنے کا باعث بن سکتی ہیں. اللہ ہم سب کو اس سے محفوظ فرمائے. اور اگلی آیت میں بھی فرمایا وَبِكُفْرِهِمْ وَقَوْلِهِمْ عَلَى مَرْيَمَ بُهْتَانًا عَظِيمًا. اور ان پر یہ لعنت کیوں کی؟ ان کے کفر اور مریم پر بڑا بہتان لگانے کی وجہ سے. کفر اور مریم پر، یعنی حضرت عیسیٰ علیہ السلام کی والدہ محترمہ، ان پر بہتان لگانے کی وجہ سے. کفر یہ تھا کہ حضرت عیسیٰ علیہ السلام کو انہوں نے انکار کیا اور ان پر ایمان نہیں لائے، یعنی یہود کی بات ہو رہی. اور پھر الٹا ان کی والدہ پر الزام لگا دیا، ایک تہمت لگا دی. تہمت الزام کسی بھی مسلمان پر بھی کوئی یہ لگاتا ہے تو وہ حرام ہے، ناجائز ہے. مگر جن کی نسبتیں اللہ کے پیاروں سے ہے اور اللہ کے نبیوں سے ہے، وہاں تہمت ہو تو وہ اور زیادہ اس کا حکم شدت والا ہوتا ہے. یہی وجہ ہے کہ حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کہ ان پر جنہوں نے تہمت لگائی، کبھی سخت شدت والے احکامات، اور وہ قرآن پاک کے اندر باقاعدہ 18ویں پارے کے اندر اللہ پاک نے ان کی شدتوں کو بیان بھی کیا، اور جو شریعت مطہرہ میں ان کی سزا مقرر تھی وہ سزا بھی ان لوگوں کو دی گئی. اگلی آیت میں ارشاد فرمایا، یہ ایک اور جو آگے ان کے جو مختلف جرم بیان کیے جا رہے ہیں، فرمایا وَقَوْلِهِمْ إِنَّا قَتَلْنَا الْمَسِيحَ عِيسَى ابْنَ مَرْيَمَ رَسُولَ اللَّهِ وَمَا قَتَلُوهُ وَمَا صَلَبُوهُ وَلَكِنْ شُبِّهَ لَهُمْ وَإِنَّ الَّذِينَ اخْتَلَفُوا فِيهِ لَفِي شَكٍّ مِّنْهُ مَا لَهُم بِهِ مِنْ عِلْمٍ إِلَّا اتِّبَاعَ الظَّنِّ وَمَا قَتَلُوهُ يَقِينًا. اور ان کے اس کہنے کی وجہ سے کہ ہم نے مسیح عیسیٰ بن مریم اللہ کے رسول کو شہید کیا ہے، حالانکہ انہوں نے نہ تو اسے قتل کیا نہ سولی دی، بلکہ ان یعنی یہود کے لیے عیسیٰ سے ملتا جلتا ایک آدمی بنا دیا گیا، اور بے شک یہ جو عیسیٰ کے بارے میں اختلاف کر رہے ہیں یعنی یہود، ضرور اس کی طرف سے شبے میں پڑے ہوئے. حالانکہ حقیقت یہ ہے کہ سوائے گمان کی پیروی کے اس کی کچھ بھی خبر نہیں ہے، اور بے شک انہوں نے اس کو قتل نہیں کیا، یقیناً یعنی یہ بات یقینی ہے کہ وہ عیسیٰ علیہ السلام شہید نہیں کیے گئے. اب ہوا یہ معاملہ کہ حضرت عیسیٰ علیہ السلام کو یہ شہید کرنے کے در پہ ہوئے، تو جو منافق شخص ان کے ساتھ ملا ہوا تھا تو وہ حضرت عیسیٰ علیہ السلام جس گھر میں تھے تو وہ اس گھر میں دیکھنے کے لیے گیا. اب وہ جو گیا تو تفاسیر میں ہے کہ اس کا چہرہ وہ حضرت عیسیٰ علیہ السلام کی شبیہ بنا دیا گیا، اور حضرت عیسیٰ علیہ السلام کو اللہ نے آسمانوں پر اٹھا لیا، وہ آسمانوں پر تشریف لے گئے. آج بھی ہمارا ان کے بارے میں عقیدہ یہی، وہ حیات ہیں، آسمانوں پر ہیں. وہ آسمانوں پر گئے اور یہ جو وہ جو شبیہ بنا دیا گیا تھا تو یہ اس کے اندر گئے گھر میں، تو دیکھا انہوں نے تو اس کو سولی پہ چڑھا دیا، یعنی اس کو قتل کر دیا، مار دیا گیا. تو یہ سمجھے عیسیٰ علیہ السلام کو ہم نے مار دیا. اچھا تو پھر سوال ہوا کہ وہ کہاں ہے جو ہمارا بندہ تھا؟ تو وہ بندہ ہی نہیں ہے. تو یوں یہ شک میں پڑ گئے، یعنی ان کے پاس بھی کوئی یقینی اس چیز کی خبر نہیں، اور یہ مشتبہ ہو گیا، یہ معاملہ شک میں پڑ گئے. بعد نے کہا کہ یہی حضرت عیسیٰ ہے، لیکن پاؤں دیکھیں تو کہیں یہ وہ نہیں ہے. تو یوں ان پر یہ معاملہ مشتبہ ہو گیا اور یہ شک کی کیفیت میں رہے. اللہ پاک ارشاد فرماتا ہے بر رفعہ اللہ الیہ وکان اللہ عزیزا حکیما، بلکہ اللہ نے اسے اپنی طرف اٹھا لیا تھا اور اللہ غالب حکمت والا ہے. اللہ غالب حکمت والا ہے. یہ حضرت عیسیٰ علیہ السلام کے صحیح سلامت آسمان پر اٹھائے جانے کے متعلق یہ بیان ہوا، اور سورہ آل عمران کے اندر بھی باقاعدہ اس کا تذکرہ موجود ہے. اور ہمارا یہ عقیدہ بھی، عیسیٰ علیہ السلام زندہ ہیں، حیات ہیں، آسمانوں پر ہیں، اور قرب قیامت آپ نزول فرمائیں گے، اور آپ بھی پھر دین محمدی کے مبلغ بن کر دین محمدی کی ہی تبلیغ کریں گے، اور بالآخر مدینہ منورہ میں آپ کا جب وصال مبارک ہوگا تو نبی پاک صلی اللہ علیہ وآلہ وسلم کے اس حجرہ کے اندر ہی حضرت عیسیٰ علیہ السلام کی تدفین بھی ہوگی. یہ ہمارا ایک مسلمانوں کا بنیادی عقیدہ ہے. آگے ارشاد فرمایا اگلی آیت میں وَإِن مِّنْ أَهْلِ الْكِتَابِ إِلَّا لَيُؤْمِنَنَّ بِهِ قَبْلَ مَوْتِهِ وَيَوْمَ الْقِيَامَةِ يَكُونُ عَلَيْهِمْ شَهِيدًا. کوئی کتابی ایسا نہیں جو اس کی موت سے پہلے ان پر ایمان نہ لے آئے گا، اور قیامت کے دن وہ یعنی عیسیٰ ان پر گواہ ہوں گے۔ اس آیت مبارکہ کے مختلف تفسیر ہے، ایک تو یہ کہ یہود و نصارہ میں سے کوئی بھی ایک ہے جو اپنی موت سے پہلے جب اس کو فرشتے نظر آئیں گے تو وہ حضرت عیسیٰ علیہ السلام پر ایمان لے آئے گا، لیکن اس وقت کا وہ ایمان معتبر نہیں ہوگا۔ یہ ایک قول ہے، لیکن اس کو ضعیف کہا گیا۔ ایک قول یہ بیان کیا گیا، اپنی موت سے پہلے اللہ تعالیٰ یا نبی کریم صلی اللہ علیہ وسلم پر ایمان لے آئے گا، یعنی ہر کتابی بھی ایمان لے آئے گا، لیکن یہ بھی اس وقت کا ایمان اسے نفع نہیں دے گا، کیونکہ جب فرعون بھی اس کو تبلیغ کی گئی، واعظ کیا گیا، سب کچھ کیا گیا، ایمان نہیں لایا، لیکن جب پانی برابر ہونے لگا تو اب کہتا ہے کہ میں موسیٰ علیہ السلام کے رب پر ایمان لاتا ہوں، تو اس وقت کا ایمان وہ معتبر نہیں۔ اور تیسرا قول یہ بیان کیا، حضرت عیسیٰ علیہ السلام کی وفات سے پہلے ہر یہودی، ہر عیسائی اور وہ افراد جو غیر خدا کی عبادت کرتے ہوں گے، یہ سارے کے سارے کیا ہوں گے کہ حضرت عیسیٰ علیہ السلام پر ایمان لے آئیں گے، حتیٰ کہ اس وقت ایک ہی دین دین اسلام ہوگا، اور یہ اس وقت ہوگا جب آخری زمانے میں آپ علیہ الصلوۃ والسلام یعنی حضرت عیسیٰ علیہ السلام آسمان سے نیچے آپ نزول فرمائیں گے، اور اس وقت حضرت عیسیٰ شریعت محمدیہ کے مطابق حکم کریں گے اور دین محمدی کے اماموں میں سے ایک امام کی حیثیت سے ہوں گے، اور عیسائیوں نے ان کے متعلق جو کچھ عقیدہ بنایا ہوا، گمان رکھا ہوا ہے، وہ ان کو باطل کریں گے، ختم کریں گے اور دین محمدی کی اشاعت کریں گے۔ تو یہ اس وقت کی بات ہے، یہ اس زمانے کی بات ہے کہ حضرت عیسیٰ علیہ السلام پر سب کے سب کیا ہوں گے کہ وہ ان کی اس تبلیغ کو سن کر اور وہ ایمان لائیں گے، یعنی ان پر ایمان لائیں گے، اور دین چونکہ محمدی، شریعت محمدی کی وہ تبلیغ کریں گے تو نبی پاک صلی اللہ علیہ وسلم کے امتی بنیں گے، یعنی اس وقت پھر یہ یہود نصارہ یہ سب کچھ ختم ہو جائے گا جب حضرت عیسیٰ علیہ السلام وہ آپ تبلیغ فرمائیں گے۔ تو مختلف بہرحال اس کے اقوال وہ بیان کیے گئے ہیں۔ تو یہ چند یہود کی وہ برائیوں کو جن کا یہاں پر ناظرین کرام یہ ذکر ہوا کہ ناحق انبیاء کرام علیہ السلام کو شہید بھی کیا، حضرت موسیٰ علیہ السلام سے طرح طرح کی ڈیمانڈ بھی کرتے رہے اور بہانے بناتے رہے، حقیقتاً یہ کہ انہوں نے ایمان چکے نہیں لانا تھا، تو اس لیے مختلف ڈیمانڈ ان کے سامنے یہ رکھتے رہے۔ تو ان آیات مبارکہ کے اندر یہود کی ان حرکات کو وہ بیان کیا گیا، اور اس وجہ سے اللہ نے ان پر لعنت بھی فرمائی اور ان پر اللہ کے عذاب بھی اترے۔ ناظرین کرام، پروگرام کا وقت اپنے اختتام کو پہنچا ہے، آپ سے اجازت چاہتے ہیں انشاءاللہ اسی آیت سے آگے آئندہ پروگرام کے اندر ہم آسان درس قرآن یہ ملاحظہ فرمائیں گے۔ قرآن، 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 آسان درس قرآن۔